नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। मुलुकी ऐन 2020 प्रतिस्थापन गरी ल्याइएको मुलुकी संहिता कानूनमा आएको आज 3 वर्ष पूरा भएको छ। सामान्य कानूनका रूपमा कानूनमा ल्याइएको मुलुकी देवानी संहिता 2074, मुलुकी अपराध संहिता 2074, मुलुकी कार्यविधि संहिता 2074, मुलुकी फौजदारी कार्यविधि संहिता 2074 र फौजदारी कसूर सजाय निर्धारण र कानून ऐन 2074ले कानूनलाई परिवर्तित, समसामयिक र व्यवहारिक बनाएका छन्। मुलुकी संहिता 2075 भदौ 1 गतेदेखि कानूनमा आएको हो। मुलुकी संहिता कानूनमा आएको 3 वर्ष पुगेको अवसरमा आज हामी अन्तरसंवादमा सोही विषयमा केन्द्रित हुनेछौं। संहिताको कार्यान्वयन, सबल पक्ष, जटिलता लगायतका विषयमा आजको अन्तरसंवादमा हामी कुराकानी गर्नेछौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल सरकारका महान्याधिवक्ता खम्ब बहादुर खाती। महान्याधिवक्ताज्यू, हामी महान्याधिवक्ता खम्ब बहादुर खातीसँगको सम्पर्क प्रयासमा छौं। मुलुकी ऐन 2020 प्रतिस्थापन गरी ल्याइएको मुलुकी संहिता कानूनमा आएको आज 3 वर्ष पूरा भएको छ। मुलुकी संहिताले मूल रूपमा सामाजिक कानून, त्यसै गरी अपराध कानून, कार्यविधि कानून र फौजदारी कानूनलाई सरलीकृत एवं पछिल्लो समयमा परिवर्तित हिसाबले परिष्कृत गरेको छ र ती कानूनहरूले मूल रूपमा सामान्य कानूनका रूपमा कानूनमा आएको 3 वर्ष आज पूरा भएको छ। मुलुकी संहिता दिवसको सन्दर्भमा आजको अन्तरसंवादमा हामी कुराकानीका लागि हामीसँग जोडिनु भएको छ नेपाल सरकारका महान्याधिवक्ता खम्ब बहादुर खाती। महान्याधिवक्ताज्यू, स्वागत छ यहाँलाई। 2075 भदौ 1 देखि कार्यान्वयनमा आएको मुलुकी संहिताको आज 3 वर्ष पूरा भएको छ। आज संहिता दिवस पनि परेको छ। मूल रूपमा जसरी हामीले मुलुकी ऐन 2020 प्रतिस्थापन गर्यौं, समसामयिक कानूनहरूलाई सरलीकृत गर्यौं, अन्तर्राष्ट्रिय अभ्यासहरूलाई पनि त्यसमा समेट्यौं र मुलुकी संहिता जसरी ल्यायौं, त्यसको यो 3 वर्षको समीक्षा गरिदिनुहोस् न शुरूमा।
मूलभूत रूपमा मुलुकी देवानी संहिता 2074, मुलुकी देवानी कार्यविधि संहिता 2074 र त्यस्तै गरी मुलुकी अपराध संहिता 2074, मुलुकी फौजदारी कार्यविधि संहिता 2074 र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन 2074 यो कोडिफिकेसन एनको रूपमा चाहिँ नेपालमा आएको अवस्था हो। र त्यसो भएको कारणले गर्दाखेरि नेपालमा खासै भन्छ भने पहिला हामीसँग कोडिफिकेसन एन थिएन। जङ्गबहादुर राणाले 165 वर्ष अगाडि जुन उनीहरूले शासन गरेका थिए मुलुकमा त्यति बेला लिखित कानूनको रूपमा चाहिँ आधारमा शासन गर्ने पद्धति समेत उनले जुन बसाएका थिए त्यो 165 वर्ष पुरानो जुन हामीसँग एन कानूनहरू थियो उनले चाहिँ यसको सुरुवातको सन्दर्भमा हेर्दाखेरि चाहिँ 1804 जब जङ्गबहादुर राणा चाहिँ नि बेलायतमा घुम्न गएका अवस्थामा चाहिँ 1804 चाहिँ उनी नेपाल फर्किने बित्तिकै यसलाई व्यवस्थित र राम्रो बनाउनका लागि 1910 हामीसँग चाहिँ मुलुकी ऐन पहिलो आयो र त्यो मुलुकी ऐनले अहिलेका यी प्रचलित विशेष ऐन कानून भन्दा पनि मूलभूत रूपमा कोडिफिकेसन ऐनकै रूपमा चाहिँ नि हामीले जन्मिएको अनुभूति गर्न सक्दछौँ। र तत्पश्चात अहिलेका जुन ऐनहरू आए ती ऐनहरूको सन्दर्भमा चाहिँ जुन काम कारवाहीहरू र कार्यान्वयनका सन्दर्भमा समय, परिस्थिति र घटनालाई एड्रेस गर्ने गरिकन जुन ऐन कानूनहरूको अभाव फर्किएको थियो र त्यसलाई विस्थापित गरेर मैले माथि भने बमोजिमका ऐन कानूनहरू नेपालमा आए र यसको सन्दर्भमा संसदले 2074 साउन 26 गते चाहिँ मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता लागू भयो र यसका केही छुट्टै नयाँ फिचरहरू पनि छन् र यसमा मूलभूत रूपमा हेर्दाखेरि चाहिँ मुलुकी संहितामा 5 वटा स्वरूपहरू, फौजदारी अनि त्यसपछि अपराध संहिताको सन्दर्भमा चाहिँ मुलुकी फौजदारी कार्यविधि, कसुर सजाय निर्धारण कार्यान्वयन रहेका छन् र यसलाई चाहिँ समय सापेक्ष सुहाउँदो गरेर कार्यान्वयन गर्ने पाटोमा चाहिँ अहिले धेरै नयाँ कुराहरू आएका छन् र यो 3 वर्षको कार्यकालमा मूलभूत रूपमा यो कानूनमा चाहिँ यसमा के नयाँ व्यवस्था छन् भन्ने सन्दर्भमा हेर्दाखेरि हामीले चाहिँ एउटा अन्तर्राष्ट्रिय मानव अधिकारको सन्दर्भमा पनि यसले केही कुराहरूलाई व्यवस्थापन गरेको छ र यो केही यसका सिद्धान्तहरूलाई पनि यसले नयाँ अवलम्बन गरेको छ। पहिले देवानी संहिता र फौजदारी संहितामा यस्ता किसिमका प्रिन्सिपलका कुराहरू थिएनन् र यसले चाहिँ महत्त्वपूर्ण रूपमा चाहिँ यातना सम्बन्धी व्यवस्था पार्ने गोपनीयता लगायत दण्डनीय कार्यहरू जस्तै प्रहरी सेना हिरासतमा लिपिट गर्ने गराउने कार्यहरूलाईदेखि लिएर र यो व्यक्तिगत काममा कसैलाई संलग्न गराउने नयाँ नयाँ किसिमको ऐनको व्यवस्थाहरू राखिएको अवस्था हो र यसलाई मूलभूत रूपमा चाहिँ हामीले हेर्दाखेरि चाहिँ अहिलेको देवानी संहिता र कार्यविधि देवानी संहिता र फौजदारी संहिताले नयाँ एउटा आयाम लिएको छ र मूलभूत रूपमा हामीले यसलाई सशर्त हेर्दाखेरि चाहिँ हामीले के प्राप्त गरेका छौँ भने अहिले समय परिस्थिति र घटनालाई एडजस्ट गर्ने गरिकन विभिन्न ऐन कानुनहरू आएका छन्। यसले जस्तै यतातिर फौजदारी संहिताका सन्दर्भमा मूलभूत रूपमा हेर्दाखेरि चाहिँ सरकारी मुद्दा सम्बन्धी ऐन पहिला 2049 थियो, त्यसमा सरकारी वकिलको र अनुसन्धान अधिकृतको भूमिका एकै ठाउँमा राखेको थियो र त्यसलाई पनि यसले विस्थापित गरेर अहिले चाहिँ नयाँ नियमावलीको व्यवस्था गरेको छ। 2055 पहिला चाहिँ यो भएका कुराहरूलाई केही संशोधन गरेको छ र अहिले हामीले सशक्त हेर्दाखेरि अनुसन्धानको क्रममा पनि यसलाई मूलभूत रूपमा कसुर अनुसन्धान सम्बन्धी नियमावली पनि नयाँ जारी भएको अवस्था छ। यसले छिटो छरितो न्याय व्यवस्थापनमा चाहिँ नि सहजता ल्याएको छ र मूलभूत रूपमा हामीले देशमा घट्ने घटनाका सन्दर्भमा सरकारवादी हुने थप मुद्दाहरू पनि यसले केही नयाँ सिर्जना गरेको अवस्था छ। यो मुलुकी अपराध संहिताले राज्य विरुद्धका कसुर, सार्वजनिक शान्ति विरुद्धका कसुरहरूका सन्दर्भमा र सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धका कसुर, राष्ट्रिय सम्पदा, भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी मुद्दाहरू, व्यक्ति बेपत्ता पार्ने सम्बन्धी भयो, त्यस्तै गरिकन यो आपराधिक विश्वासघात र आपराधिक लाभ, आपराधिक प्रवेशन, आपराधिक चाहिँ उपद्रव, यो पशु पंक्षी सम्बन्धी जस्ता नयाँ विषयहरू सरकारवादी मुद्दाहरूमा अहिले समावेश गरिएको अवस्था पनि छ र मौलिक हकको कार्यान्वयनको लागि पनि यसले मूलभूत रूपमा चाहिँ विभिन्न कुराहरूलाई व्यवस्थित गरेको छ। मौलिक कारण गर्ने सम्बन्धमा कानुनले सरकारवादी हुने कसुरको व्यवस्था अहिले नयाँ गरेको छ। मान्यताको कार्यालयको जुन अहिले हाम्रो जुन प्रतिवेदनहरू छ त्यसमा पनि धेरै मुद्दाहरूको दर्ताको संख्याहरू बढेको छ र धेरै सेवाग्राहीहरूले न्याय प्राप्त गरेको हामीले महसुस गरेका छौँ र अहिले अहिले चाहिँ यो संहिताले चाहिँ विभिन्न कार्यहरू गर्दै गर्दा भ्रमपूर्ण र काल्पनिक डायरी फ्यामिलीमा राख्ने कामहरू अगाडि बढेको अवस्था छ र त्यसै गरिकन यो म्याथप सम्बन्धीका सन्दर्भमा एउटा नयाँ व्यवस्था छ। अहिले केही कुराहरू चाहिँ नि वारेन्ट जारी गर्दाखेरि पनि विशेषतः जिल्ला न्यायाधीश कहाँ ल्याएर चाहिँ वारेन्ट जारी गर्नुपर्ने वा विशेष त्यस्तो परिस्थिति पऱ्यो भने मात्रै म्याद चाहिँ वारेन्ट पूर्ति जारी गर्न सक्ने अवस्था छ र त्यस्तो अवस्थालाई पनि यसले चाहिँ विशेष गरेर व्यक्तिको फन्डामेन्टल राइटसँग जोडिएका कुराहरूलाई महत्त्वपूर्ण स्थान दिएको देखिन्छ र अनुसन्धानको सिलसिलामा हिरासतमा राखेका व्यक्तिहरूलाई धरौटी जमानत वा हाजिरी जमानीमा छाड्दाखेरि होस् यो सहमति लिनुपर्ने नयाँ व्यवस्था गरिएको छ। आंशिक अभियोजनको निर्णय र निकास गर्नका लागि पनि अभियोजन पक्षको त्यसमा संलग्नतालाई पनि मूलभूत रूपमा अदालतमा बयान गर्दा वा होस् वा थप अनुसन्धानको कार्यमा लगाउँदा होस्, शान्ति भोजपत्र गर्दा होस् वा लिखित सर्वे दृश्यका कुराहरूमा होस्, यसले एउटा नयाँ व्यवस्थापनको पाटो अगाडि बढाएको छ।
हजुर, जस्तो अब यहाँले हजुर यहाँले यी जुन विशेषताहरूका सन्दर्भमा उल्लेख गर्नुभयो यी विशेषताहरू अझै चर्चा गर्ने भने अझै थुप्रै हुन सक्छन्। अलिकति समष्टिमा जाउँ कि जस्तो देवानी संहितालाई अलिकति एक दुई मिनट समय दिउँ। परिवार र समाजमा रहेका जुन आधारभूत नैतिक नियमहरूलाई व्यवस्थित गर्न जुन देवानी संहिताले पछिल्लो अन्तर्राष्ट्रिय अभ्यासहरू त्यसै गरी यहाँले भन्नुभएको जस्तो मानव अधिकारका पछिल्ला परिदृश्यहरूलाई जसरी समेटेर हामीले व्यवस्थापन गर्यौं त्यसको कार्यान्वयनको अवस्था चाहिँ कस्तो छ? जस्तो अब विवाहकै सन्दर्भमा पनि अलिकति अलमलहरू देखिएको छ, अन्य विभिन्न सामाजिक जुन चाहिँ विषयहरू छन्, पारिवारिक विषयहरू छन्, यसको कार्यान्वयनको सन्दर्भमा अलिकति जाउँ न।
कार्यान्वयनको सन्दर्भमा मूलभूत रूपमा हेर्दाखेरि अब यहाँहरूलाई पनि थाहा छ र म यहाँलाई के कुरा प्रश्न पार्न चाहन्छु भने विवाहको सन्दर्भमा 20 वर्ष चाहिँ केटा र केटीको उमेर पुगिसकेको अवस्था हुनुपर्दछ भन्ने कुरालाई यसले चाहिँ बाध्यात्मक रूपमा राखेको छ। पहिला कहाँ यो महिलाहरूले चाहिँ जिल्ला अदालतमा मुद्दा दायर गर्ने र त्यसपछि पुरुषले चाहिँ वडा वा नगरपालिकामा चाहिँ मुद्दा दर्ता गर्ने, एक वर्षसम्म त्यो प्रक्रियाको रूपमा चाहिँ जाने जुन प्रचलन थियो, अहिले त्यो कुरालाई चाहिँ यसले नयाँ व्यवस्थित के गरेको छ भने पुरुष चाहिँ नि महिला दुइटैले चाहिँ जिल्ला अदालतमा जान सक्ने, तर कन्डिसन के राखिएको अवस्था छ भने एक वर्षभित्र मिल्यो भने उनीहरूलाई मेलापत्रकै लागि चाहिँ विशेष जोड गर्ने र नमिले मात्रै मुद्दाको फैसला गर्ने व्यवस्थापन गरेको छ र नयाँ अहिले यो देवानी संहिताले गर्भमा हुँदैकै अवस्थामा चाहिँ अंश प्राप्त गर्ने भन्ने किसिमको नयाँ कन्सेप्ट पनि ल्याएको छ र यो गर्भमा हुँदाकै अवस्थामा उसको चाहिँ अंश छुट्याउनु पर्दछ यदि उसको मृत्यु भएको खण्डमा चाहिँ अन्य अंशहरूले बन्ना गरी लिन पाउँदछ भन्ने किसिमको कन्सेप्ट पनि राखिएको छ र अर्को महत्त्वपूर्ण पाटो के भन्दाखेरि जुन अहिले अंश डिभोर्स यो सम्बन्ध विच्छेद लगायतका अन्य मुद्दाहरूका सन्दर्भमा पनि प्रिन्सिपल्ली पहिला देवानी संहितामा चाहिँ धेरै प्रिन्सिपलका कुराहरू थिएन र यो सैद्धान्तिक सहमतिका कुराहरू थिएन, जस्तै बाबुआमालाई चाहिँ छोराछोरीहरूले पाल्नुपर्ने, उनीहरूलाई आदर सम्मान गर्नुपर्ने र एउटा पारिवारिक सामजस्यताको वातावरण सिर्जना गर्नुपर्ने लगायतका यी कुराहरू पनि आएको छ।
हजुर हजुर, यसको कार्यान्वयनमा देखिएका जटिलताहरूलाई
पहिलेको भन्दा अहिले द्रुत गतिले चाहिँ कार्यान्वयन भइराखेको छ। सबैभन्दा पहिले त म यहाँलाई के निवेदन गर्न चाहन्छु भने यो नयाँ किसिमको प्र्याक्टिस भएका कारणले गर्दाखेरि पनि पुरानो जुन प्र्याक्टिसलाई तत्कालीन रूपमा विस्थापित गरे भने पनि केही परम्परागत सोच र दृष्टिकोणका कारणले गर्दाखेरि त्यति यो कार्यान्वयनको पाटोमा चाहिँ त्यति द्रुत गतिले भइसकेको अवस्था थिएन। विगत एक वर्ष अहिले चाहिँ अगाडिदेखि चाहिँ विशेष गरेर सबै 77 जिल्लाहरूको यो रिपोर्टिङ हेर्दाखेरिको अवस्थामा चाहिँ कार्यान्वयनमा पनि छिटो छरितो र न्याय पाएको सेवाग्राहीहरूले त्यो अनुभूति गरेको चाहिँ हामीलाई जानकारी भएको छ।
हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। मुलुकी ऐन 2020 प्रतिस्थापन गरी ल्याइएको मुलुकी संहिता कार्यान्वयनमा आएको आज 3 वर्ष पूरा भएको छ। यसै विषयमा हामी अन्तरसम्वादमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ माननीय अधिवक्ता खम्बबहादुर खाती। जस्तो अब जुन अपराध संहिताका कुराहरू छन् अथवा कार्यविधि संहिताका कुराहरू छन्, यसले पारेको प्रभाव मूल रूपमा जसरी परम्परागत अपराधलाई समेट्छ, त्यो सँगै अब सार्वजनिक शान्तिको कुरा, सार्वजनिक न्यायको कुरा, जुन अब भनौँ अपराधका पनि फरक फरक हिसाबले चाहिँ विकास भइरहेका छन्, प्रविधिको विकाससँगै अहिले अपराध पनि फरक फरक हिसाबले गइरहेको छ, यी सबै कुराहरूलाई समेट्न सकेको छ अथवा यसमा पनि कहीँ कतै समस्याहरू देखिएका छन्?
अनि यसमा मूलभूत रूपमा सम्पूर्ण विषयवस्तुहरूलाई समेटिएको अवस्था त छैन, केही कार्यान्वयनको पाटोमा जटिलताको अवस्था पनि रहेको छ र त्यो समय सापेक्षले उनीहरूको समाजको एउटा एक्सपेक्टेसन के थियो भने जुन जे जसरीकन यो ऐन कानुनहरू आए, यो ऐन कानुनहरूलाई चाहिँ कार्यान्वयनमा चाहिँ जोड दिनका लागि चाहिँ मूलभूत रूपमा अदालतले पनि विशेष ध्यान दिनुपर्ने अवस्था रहेको छ। अदालतसँगै सरकारी वकिल र प्राइभेट कानुन व्यवसायीहरू र अनुसन्धानको पाटोमा रहेका प्रहरी अधिकृतहरू, यो सबैले चाहिँ इमान्दारीपूर्वक पालना गर्यो भने यसको भविष्य चाहिँ राम्रो छ र अहिले हेर्दै जाँदाखेरि चाहिँ एउटा महत्त्वपूर्ण उपलब्धि के छ भने एउटै मात्रै कम्पोनेन्ट नभएर यसमा चाहिँ सरकारी वकिल, प्राइभेट कानुन व्यवसायी, अदालत र अनुसन्धानमा संलग्न प्रहरी प्रशासनको जुन कार्यहरूको अहिले कोअर्डिनेसन गर्ने कार्य जुन भइराखेको छ यसले निश्चित रूपमा सेवाग्राहीहरूलाई चाहिँ फलदायी नै यो चाहिँ परिणाममा ल्याउँछ भन्ने किसिमको देखिराखेको छ।
अब यी कानुनहरूको मूल उद्देश्य भनेको जनताको न्यायमा पहुँच अभिवृद्धि गर्नु नै हो। यी सन्दर्भमा चाहिँ पछिल्ला कानूनहरूले गरेका व्यवस्थाहरूका कारणले जुन तल्लो तहका आम सर्वसाधारणहरू जसलाई भनिन्छ, तल्लो तहका मानिसहरूलाई चाहिँ कानूनमा पहुँचको सन्दर्भमा यी पछिल्ला कानूनहरूले गरेका व्यवस्थाहरू, कार्यान्वयन तहमा भएका प्रयासहरू के कस्ता छन् त?
अब यसलाई मूलभूत रूपमा हेर्दाखेरि हाम्रो नेपालको संविधान जुन 2072 जारी भए पश्चात चाहिँ धेरै कुराहरू संविधानले पनि ग्यारेन्टेड गरेको छ, जस्तै अहिले हामीले स्थानीय तह सरकार, त्यसपछि चाहिँ प्रदेश सरकार र सङ्घीय सरकारको जुन कन्सेप्ट अहिले संविधानमा आएको छ त्यसमा पनि स्थानीय सरकारको न्यायिक समिति जुन छ त्यो न्यायिक समितिमा पनि धेरै किसिमको चाहिँ न्याय प्राप्त गर्न सक्ने अवस्था छ, जस्तै अहिले स्थानीय सरकारले चाहिँ त्यो कार्यहरू पनि थालनी गरेको छ र केही नयाँ कुराहरू अहिले ल्याउन आवश्यकता देखिन्छ। मूलभूत रूपमा जस्तै कन्ज्युमर कोर्टको रूपमा होस्, प्रशासनिक अदालतको सन्दर्भमा होस् र यस्ता ट्रिब्युनल टाइपका कोर्टहरू पनि अहिले ल्याउँदाखेरि चाहिँ यो बेटर हुन्छ। र एउटा तीन तहको सरकार भइसके पश्चात यसमा कोअर्डिनेसनको अहिले अलिकति खाँचो भएको महसुस भएको छ। सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बिचको जुन एकअर्कोलाई कोअपरेट गर्नुपर्ने समन्वयको कार्य भूमिका जुन हुनुपर्ने त्यो नभएका कारणले पनि अलिकति कार्यान्वयनमा जटिलता आएको जस्तो देखिन्छ। र यो तिनटै तहका सरकारहरूमा कोअर्डिनेसन हुने र अदालतको पाटोबाट भएका फैसलाहरूका सन्दर्भमा पनि राज्यले विशेष जिम्मेवारीका साथ कार्यान्वयन गर्यो भने यसबाट चाहिँ सेवाग्राहीहरूलाई राम्रै किसिमको सेवा उपलब्ध हुने स्थिति देखिराखेको छ।
मान्याधिवक्ताज्यू, जस्तो अब यहाँले पनि अलिकति अघि उल्लेख गर्न खोज्नु भएको थियो, मूल रूपमा चाहिँ अनुसन्धानको जुन पाटो छ, अभियोजनको पाटो र अनुसन्धानको पाटो कहीँ न कहीँ त्यो अन्तर सम्बन्धित छ र त्यो अनुसन्धानलाई चाहिँ भनौँ न जसरी बलियो बनाउनु पर्ने हो, ती जसरी बलियो हुनुपर्ने हो, जसरी चाहिँ पीडितमुखी हुनुपर्ने हो, त्यो कहीँ न कहीँ नभइरहेको भन्ने खालको गुनासो अहिले पनि छ। यद्यपि हामीले त्यसमा केही सुधारका प्रयासहरू गरिरहेछौँ यहाँले भन्नुभएको छ, त्यो हुँदाहुँदै पनि बलियो र विश्वसनीय अनुसन्धानका लागि जसरी कामहरू हुनुपर्ने हो, ती कामहरूमा जुन खालको जटिलताहरू देखिएको छ अथवा जुन खालको नतिजा आउनुपर्ने त्यो देखिन अझै पनि सकेको छैन। यसका चाहिँ के कारणहरू हुन सक्छन्? जसरी प्रयासहरू, समन्वयका प्रयासहरू पछिल्ला दिनमा भइरहेका छन्, यद्यपि पीडितमुखी ढंगले चाहिँ अनुसन्धान भएनन्, अनुसन्धानमा चाहिँ नियोजित रूपले केही न केही चाहिँ गडबडीहरू गरियो भन्ने खालका गुनासोहरू आज पर्यन्त छन्।
अब यसको सन्दर्भमा चाहिँ यो काम कारवाहीका सन्दर्भमा एकरूपता र प्रभावकारिताको लागि चाहिँ सहजीकरण र समन्वय गर्नुपर्ने अवस्था देखिन्छ। र अर्को महत्त्वपूर्ण के भने यो सङ्घीय कानुनको कार्यान्वयनको रूपमा पनि मुख्य रूपमा चाहिँ अहिले जुन सातवटै प्रदेशमा मुख्य न्यायाधिवक्ताको जुन व्यवस्था गरिएको छ त्यसलाई पनि त्यति कोअर्डिनेसनको पाटो अलि उचित र व्यवस्थित भइसकेको अवस्था देखिँदैन। र अर्को एउटा महत्त्वपूर्ण खड्किएको पाटो के हो भने यो कार्य कुनै पनि यो कार्य सम्पादनलाई चाहिँ प्रभावकारी बनाउनका लागि सरकारी वकिलसँग सम्बन्धित कुनै कानुनी व्यवस्थाको पूर्ण अवलोकन गर्ने, सरकारी पक्षको प्रतिनिधित्व र प्रतिरक्षालाई प्रभावकारी बनाउने, कार्यदल वा अनुसन्धान समूहहरूलाई व्यवस्थित र यिनीहरूलाई ट्रेनिङको व्यवस्था गर्ने, अनि यो केही अलिकति यसमा फितलो बनाउनुको पछाडि के छ भने सरकारी वकिलको दरबन्दीहरू धेरै खाली छ, त्यो दरबन्दीहरू परिपूर्ति नभएका कारणले गर्दाखेरि पनि यसमा अलिकति जटिलता देखिएको अवस्था छ। अहिले देशभरि हेर्दाखेरि चाहिँ हामीले चाहिँ मोटामोटी रूपमा चाहिँ तिन चारवटा कुराहरूलाई फोकस गर्यो भने राज्यको संयन्त्रले चाहिँ प्रत्यक्ष रूपमा फैसला कार्यान्वयनका सिलसिलामा कोअर्डिनेसनको पाटो अलिकति कमी कमजोरी भइराखेको छ र अनुसन्धानको पाटोमा अलिकति इन्टरफेयर गर्ने जुन अलिक प्रचलन बढिराखेको छ, कुनै लिडरहरूले कसैले यो भनेर भन्छुनमा पनि अलिकति चाहिँ त्योलाई हटाउन सक्यो भने यसले पनि एउटा रिजल्ट दिन्छ जस्तो मलाई लाग्छ। यसको लागि अब निष्पक्षता, प्रतिबद्धता र सेवाग्राहीहरूलाई नै मूल रूपमा उनीहरूलाई एउटा सेन्ट्रल पोइन्टमा राखेर उनीहरूले पाउनुपर्ने न्यायका सन्दर्भमा चाहिँ एउटा कमिटमेन्टको, अब राज्यको पनि कमिटमेन्टको यसमा जिम्मेवारीपूर्ण भूमिका रहन्छ। त्यो भूमिकाबाट पनि अलिकति असहज परिस्थिति बेला बेलामा सिर्जना हुने गरेको छ। अब संविधान ऐन कानुनको चाहिँ परिपालना गर्ने सन्दर्भमा चाहिँ मूल रूपमा जे उद्देश्यका लागि त्यो बनाइएको हो त्यसलाई क्लत व्याख्या गर्ने, क्लत रूपमा तोडमोड गर्ने, कसैको प्रोटेक्सन गर्ने यी कार्यहरूले पनि अलिकति असहज परिस्थिति भएको जस्तो लाग्दछ र यसलाई चाहिँ हामीले सहजीकरण गर्नुपर्छ।
मान्याधिवक्ताज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, यहाँलाई पनि रेडियो नेपाल परिवारलाई मेरो तर्फबाट विशेष धन्यवाद।
उहाँ हुनुहुन्थ्यो मान्याधिवक्ता खम्बबहादुर खाती। मुलुकी ऐन 2020 प्रतिस्थापन गरी ल्याइएको मुलुकी संहिता कार्यान्वयनमा आएको आज 3 वर्ष पूरा भएको छ। मुलुकी संहिता दिवसका सन्दर्भमा अन्तर्सम्वादमा केन्द्रित थियौं। प्राविधिक मित्र शंकर भण्डारी सहित सन्तोष रेग्मी विदा हुन्छु। नमस्कार।